नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2083 साल जेठ 2 गते शनिबार, ज्येष्ठ कृष्ण पक्ष औंसी तिथि। तद अनुसार 16 मई 2026 नेपाल सम्बत 1146, आज बसलागा 15। आज राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकता दिएका छन्। कार्यक्रम अखबारको शुरूआत गोर्खापत्र दैनिकमा प्रकाशित प्रशासनिक पुनर्संरचना पूँजीगत बजेट बढ़ाउन मद्दत शीर्षकको समाचारबाट गरौं। सरकारले शासकीय सुधार सम्बन्धी 100 बुधे कार्यसूची अन्तर्गत संघीय मन्त्रालयहरूको संख्या 22 घटाएर 18 झार्ने निर्णय गरेसँगै राज्य कोषमा व्ययभार घट्ने भएको छ। समान प्रकृतिका मन्त्रालयहरू एकीकरण हुँदा सरकारको चालू खर्च अरबौं कटौती भई साधन र स्रोत विकास आयोजनामा लगानी गर्न सकिने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव तथा प्रवक्ता हेमराज अर्यालका अनुसार मन्त्रालयहरूको संख्या घटेसँगै राज्य कोषबाट वार्षिक अरबौं रूपियाँ बचत हुनेछ, तर बचत हुने रकमको यकिन भने विस्तृत अध्ययनपछि मात्रै थाहा हुनेछ। मन्त्रालय संख्या अनुरूप कर्मचारी संगठन तथा व्यवस्थापन सर्वेक्षण भएपछि वार्षिक खर्च बापतको कति रकम जोगिन्छ भन्ने स्पष्ट हुने उहाँले बताउनुभयो। कर्मचारीहरूको संख्या व्यवस्थापन हुँदा नयाँ भर्ना र दीर्घकालीन पेन्सन दायित्व घट्नेछ। कार्यालय बन्दोबस्त, भौतिक पूर्वाधार तथा कार्यालय संचालन समेत न्यूनीकरण भएको रकम पूँजीगत बजेटका रूपमा विकास आयोजना विनियोजन गरी आर्थिक क्रियाशीलता बढ़ाउन सकिनेछ। अर्थविज्ञका अनुसार सरकारले विकास आयोजनामा 1 अर्ब पूँजीगत खर्च गर्दा 4 अर्ब रूपियाँ बराबरको आर्थिक क्रियाशीलता बढ़नेछ। त्यसरी बढ़ने आर्थिक क्रियाशीलताले लगानी, रोजगारी, उत्पादनमा बढ़ोत्तरी भई आर्थिक वृद्धिमा सहयोग पुग्नेछ। सरकारले आगामी आर्थिक वर्षका निम्ति संसदबाट पारित नीति तथा कार्यक्रममा 7% आर्थिक वृद्धिको लक्ष्य लिएको छ। यो प्रशासनिक खर्च कटौतीले पूँजीगत बजेट विनियोजन बढ़ाई आर्थिक वृद्धिको लक्ष्य पूरा गर्न सहयोग पुग्ने प्रवक्ता अर्यालको भनाई छ। अर्थ मन्त्रालयका सहसचिव तथा प्रवक्ता अमृत लम्सालले मन्त्रालय एकीकरण भएपछि समग्रमा चालू खर्च यति घट्छ भन्ने यकिन नभए पनि साधारण खर्चमा चाप घट्न गई विकास आयोजनालाई साधन र स्रोत रूपान्तरण गर्न सहयोग पुग्ने बताउनुभयो। 25,000 दरबन्दी कटौती उपशीर्षकमा खबर अगाडि छ। सरकारले प्रशासनिक पुनर्संरचना गरी साबिकका 22 मन्त्रालय घटाएर 18 कायम गरी अनावश्यक कार्यालय खारेज गर्ने तयारी गरेसँगै करिब 25,000 कर्मचारी दरबन्दी कटौती हुने भएका छन्। सरकारले फजूल खर्च कम गरी अनावश्यक कार्यालय र कर्मचारीको दरबन्दी घटाउने उद्देश्यसहित 22 मन्त्रालयबाट घटाएर 18 मन्त्रालय कायम गरेको छ। त्यस्तै सरकारले अनावश्यक र कार्य जिम्मेवारीमा दोहोरो र तेह्रोपना भएका करिब 550 कार्यालय खारेज गर्ने तयारी समेत गरेको छ। ती मन्त्रालय र कार्यालय खारेज हुँदा करिब 25,000 कर्मचारी दरबन्दी कटौती हुने अनुमान गरिएको हो, जसमा कार्यालय सहयोगीदेखि सचिवसम्मका दरबन्दी कटौती हुने जनाइएको छ। यो समाचार आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। बिरूवाका पनि डाक्टर शीर्षकमा गोर्खापत्र दैनिकको अग्रपृष्ठबाटै अर्को समाचार लिँदैछौं। बिहानै गोलभेडाको बोट बोकेर कृषि मेला स्थलतर्फ हिँड्दै गर्दा पाँचखाल नगरपालिका 4 कृषक भरत दनुवारको मन भारी थियो। केही साता उहाँको गोलभेडा खेतीमा समस्या देखिएको थियो। बिरूवाका पात सुक्दै जाने, डाँठ कमजोर हुने र फल कुहिन थालेपछि उहाँ चिन्तित बन्नुभएको थियो। उहाँले गाउँ शहरका एग्रोभेट धाउनुभयो, घरेलु उपचारको विधि पनि अपनाउनुभयो, कम घातक विषादीको पनि प्रयोग गर्नुभयो, तर समस्या झन बढ़दै गयो। अब त खेती नै सखाप हुने हो कि भन्ने डर लागेको थियो उहाँले भन्नुभयो। तर उहाँलाई एउटा कुरा थाहा थिएन, मानिसको जस्तै बिरूवाको पनि उपचार हुन्छ र त्यसका लागि प्लान्ट डाक्टर हुन्छन्। प्यारो हरियो नेपाल र पाँचखाल नगरपालिकाले आयोजना गरेको 2 दिने कृषि मेलाबारे जानकारी पाएपछि उहाँ गोलभेडाका बिरूवा नै बोकेर मेला स्थल पुग्नुभयो। त्यहाँ पुगेपछि प्लान्ट डाक्टरले बिरूवाको परीक्षण गर्नुभयो। समस्या आलुबाट सर्ने रोगका कारण भएको पहिचान भयो। रोग नियन्त्रणको उपाय, बाली व्यवस्थापन, विषादीको प्रयोगको मात्रा र खेती प्रणालीबारे सुझाव पाएपछि दनुवारको अनुहारमा राहत देखिन्थ्यो। पहिलो पटक बिरूवाको पनि यति राम्रोसँग जाँच हुँदो रहेछ भन्ने थाहा पाए उहाँले मुस्कुराउँदै भन्नुभयो। उहाँ जस्तै भेडे खुर्सानीमा समस्या देखेर आउनुभएका श्याम भुजेल, माछे खुर्सानीमा समस्या देखिएको संगीता गिरीमा आशा पलाएको छ। सिउँडी फलमा समस्या देखिएपछि चिन्तामा पर्नुभएका विष्णु प्रसाद नेउपानेले प्लान्ट डाक्टरसँगको परामर्शपछि समस्या समाधान हुने आशा पलाएको बताउनुभयो। मानिस बिरामी हुँदा अस्पताल पुग्छन्, पशु बिरामी हुँदा पशु चिकित्सक खोजिन्छ, तर बिरूवामा रोग लाग्दा धेरै किसान अझै पनि अनुमानकै भरमा विषादी हाल्ने गर्छन्। यही कारण उत्पादन घट्ने, लागत बढ़ने र किसान निराश बन्ने समस्या बढ़िरहेको कृषि प्राविधिकहरू बताउँछन्। यस्ता समस्या समाधानका लागि पछिल्लो समय प्लान्ट डाक्टर सेवा प्रभावकारी बन्दै गएको छ। बिरूवाका पनि डाक्टर शीर्षकको यो समाचार आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। साउदीको फ्यूचर सिटी परियोजना बन्द, 80,000 नेपालीको रोजगारी संकटमा शीर्षकको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ। सन् 2017 साउदी युवराज मोहम्मद बिन सलमानले घोषणा गरेको फ्यूचर सिटी अर्थात नियम परियोजना क्रमशः बन्द हुँदैछ। उच्च लागत र बदलिदो भूराजनीतिक परिस्थितिका कारण 500 अर्ब अमेरिकी डलरको यो परियोजना अन्तर्गतका ठेक्काहरू रद्द हुने क्रमसँगै 80,000 नेपाली श्रमिकको रोजगारी संकटमा परेको सम्बन्धी कान्तिपुर दैनिकमा प्रमुख समाचार छापिएको छ। सगरमाथा चढ़िरहेका फुर्दिकीहरू शीर्षकको अर्को समाचार कान्तिपुरबाट लिँदैछौं। सगरमाथा आधार शिविर 29 वैशाख 2083, फुर्दिकी शेर्पा 51 वर्षकी, शिखरमा छुन उक्लनु अघिको अभ्यास अन्तर्गत 3 दिन लगाएर क्याम्प 3 पुगेर बेस क्याम्पमा फर्किनु भएको छ। उहाँ सगरमाथा होइन, यसपटक लोत्से चढ्दै हुनुहुन्छ। बेस क्याम्पबाट हिँडेको 24 घण्टामा शिखर छोएर फेरि बेस क्याम्प फर्कने र नयाँ रेकर्ड राख्ने सपनासहित। तर उहाँको आरोहण करियरबारे कुरा थाल्दा भविष्यको आफ्नो सपना भन्दा पहिले विगतमा श्रीमानले देखेका सपनाको कुरा गर्नुहुन्छ। श्रीमान आइसफल डाक्टर हुनुहुन्थ्यो, उहाँ सम्झिनुहुन्छ। आइसफल डाक्टर अर्थात त्यस्ता अनुभवी शेर्पाहरू जसले आरोहीका लागि सुरक्षित बाटो बनाइदिन्छन् र त्यसको मर्मत सम्भार पनि गर्छन्। फुर्दुकीका श्रीमानले त्यसो गर्दा गर्दै जीवन गुमाउनु भएको थियो। भन्नुहुन्छ, एभरेस्टको टुप्पामा पुग्नु उहाँको धेरै इच्छा थियो। खुम्बु आइसफलमा एक्सिडेन्ट भयो, उहाँको एउटा सपना थियो, त्यो पूरा भएन। सन् 2013 श्रीमान मिङमा शेर्पाको मृत्यु हुँदा फुर्दिकी 37 वर्षकी हुनुहुन्थ्यो। 3 छोरी थिए। सोलखुम्बुको गाउँमा केही याक पाल्नुभएको थियो, होटेल चलाउनुहुन्थ्यो। हिमाल आरोहणबारे सोचेकै हुनुहुन्थेन। विस्तारै एउटा प्लान बनाए। विधवा महिलाहरूलाई श्रीमान नभए पनि हामी केही गर्न सक्छौ भनेर एउटा आशा हौसला होस् भनेर दुईजनाले एभरेस्ट चढ्ने निर्णय गर्यौं, उहाँले भन्नुभयो। 23 मे 2019 बिहान 5:25 निमाडोमा शेर्पासँगै फुर्दिकीले शिखर छुनुभयो। निमाले पनि सगरमाथामै श्रीमान गुमाउनु भएको थियो। उहाँहरूले साथमा लगेको ब्यानर देखाउँदै तस्विर खिच्नुभयो, जसमा लेखिएको थियो हामी पनि गर्न सक्छौ। ब्यानरमा लेखिएका यी 4 शब्द महिलाहरूले सगरमाथाको चुचुरो चुम्न गरेका संघर्षका सारांश हुन्। फुर्दिकीको यात्रा उहाँको व्यक्तिगत मात्र नभएर पछिल्लो 50 वर्षमा सगरमाथामा महिलाहरूको सफलताको सामूहिक कथा हो। सगरमाथा चढ़िरहेका फुर्दिकीहरू शीर्षकको यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ। बदलियो समय, अब बदलिनुपर्छ कानून शीर्षकको किशोर किशोरी सम्बन्ध सम्बन्धीको यो समाचार आजको नागरिक दैनिकबाट लिँदैछौ। 2078 पुसमा महोत्तरीको बर्दिवास नगरपालिका मा 14 वर्षीय किशोरलाई प्रहरीले जबरजस्ती करणी प्रयासको आरोपमा पक्राउ गर्यो। सोहीठाउँकी 14 वर्षीय किशोरीलाई जबरजस्ती करणी गर्न खोजेको मौखिक उजुरीका आधारमा ती किशोरीलाई प्रहरीले पक्राउ गरेको थियो। घाँस काट्ने क्रममा किशोरीलाई करणी गर्न खोजेको आरोप परिवारले ती किशोरमाथि लगाएका थिए। मौखिक उजुरीका आधारमा किशोरलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढ़ाइयो। यस्ता घटना नेपाली समाजमा धेरै छन्। बाल अधिकारविदहरू पनि यस्ता घटनामा किशोरहरू साँच्चीकै दोषी नै हुन् कि समान उमेर समूहका किशोर किशोरीको बीचको प्रेम सम्बन्ध हो भनेर कानूनले छुट्याउनु पर्ने बताउँछन्। बाल अधिकार अभियन्ता एवं कानूनविद इन्दु तुलाधरका अनुसार अहिलेको कानूनले 18 वर्ष मुनिका सबैलाई बालबालिका मानेकाले उनीहरू बीचको सहमतिपूर्ण सम्बन्धलाई पनि अपराधकै रूपमा परिभाषित गरेको छ। हामीले बालबालिकाको संरक्षणका लागि यस्तो कानून बनायौं, उहाँले भन्नुभयो, तर अहिले समान उमेरका किशोर किशोरी बीचको स्वाभाविक सम्बन्धलाई पनि अपराधीकरण गरिएको अवस्था छ। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
प्लेन स्टोर वा एप स्टोर बाट सजिलै नेपाल टेलिकम को एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। हराउँदै राजा महेन्द्रले शिकार खेल्ने क्याम्प शीर्षकको समाचार गोर्खापत्रबाट लिँदैछौ। सुनसरीको बराह क्षेत्र नगरपालिका साथ स्थित क्याम्प चौरी क्षेत्रमा रहेको ऐतिहासिक भग्नावशेष संरक्षणको अभावमा हराउँदै गएको छ। सप्तकोशी सामुदायिक वनभित्र रहेको उक्त स्थान तत्कालीन राजा महेन्द्रले शिकार खेल्न आउँदा बसोबास तथा विश्रामका लागि प्रयोग गर्ने अस्थायी क्याम्पका रूपमा परिचित थियो। चतरा र महेन्द्रनगरको बीचमा पर्ने क्याम्प चौरी क्षेत्रमा रहेको पुरानो संरचना अहिले भग्नावशेषमा सीमित बनेको छ। स्थानीयका अनुसार विक्रम सम्बत 2013-14 राजा महेन्द्र सुनसरीको चुरे तथा वन क्षेत्रमा शिकार खेल्न आउँदा उक्त स्थानलाई अस्थायी क्याम्पका रूपमा प्रयोग गरिन्थ्यो। स्थानीय युवराज भट्टराईका अनुसार त्यहाँ पहिले इटाले बनेका तीनवटा घर थिए। उहाँले भन्नुभयो, गाई वस्तु चराउन जाँदा हामीले ती घर देख्थ्यौं। अहिले त्यहाँ कुनै भवन छैन। भवन भएको स्थानमा अझै पनि इटाका टुक्रा भेटिन्छन्। स्थानीयले देख्दै आएका ती घर तथा त्यहाँ रहेका सामग्री समयसँगै हराइसकेका छन्। अहिले पनि वन क्षेत्रमा छरिएका इटाका टुक्राले त्यहाँ कुनै समय राजा महेन्द्रको शिकार क्याम्प रहेको भग्नावशेष रहेको थाहा हुन्छ। स्थानीय खेमबहादुर बस्नेतले भन्नुभयो, वर्षौंदेखि संरक्षण नहुँदा ऐतिहासिक महत्व बोकेको उक्त स्थानमा अहिले भग्नावशेष बाहेक केही बाँकी छैन। यो समाचार गोर्खापत्रमा प्रकाशित छ। कसरी गर्ने दाँतको सुरक्षा शीर्षकको स्वास्थ्य सम्बन्धी समाचार नयाँ पत्रिका दैनिकबाट लिँदैछौ। दाँतमा खाना अड्किएपछि किटाणुले त्यसलाई विघटन गर्दा अम्ल उत्पन्न हुन्छ, जसले दाँतको बाहिरी तह विस्तारै कमजोर बनाउँछ। यही कारणले दाँतमा किरा लाग्ने वा सड्ने समस्या हुन्छ। यसबाट बस्न खाना खाएपछि कुल्ला गर्ने, दिनमा कम्तीमा दुई पटक ब्रश गर्ने र आवश्यकता अनुसार फ्लस प्रयोग गर्ने बानी बसाल्नुपर्छ। कुलर फूड धेरै मात्रामा खानु हुँदैन, सकेसम्म नखाँदा नै राम्रो हुन्छ। ब्रसिङ गर्ने तरिका धेरै मान्छेलाई थाहा हुँदैन। सबैले दाँतको फोहोर सफा गर्ने भनेर कड़ा तरिकाले ब्रस गरेको पाइन्छ, त्यो आफैमा गलत हो। एउटै दाँतको एरियामा 10-15 मिनट ब्रस गरेको पनि देखिन्छ। ब्रस 3 मिनट गरे पुग्छ। ब्रस गर्दा कड़ा ब्रस प्रयोग गर्नु हुँदैन, नरम ब्रसको प्रयोग गर्नुपर्छ। हार्ड ब्रस प्रयोग गर्दा दाँतको फोहोर सबै आउँछ भन्ने बुझाइ गलत हो, त्यसले झन दाँतमा खिया लाग्छ। ब्रसिङले मात्रै दाँतको फोहोर जान्छ भन्ने पनि हुँदैन। दाँतको बीचमा धेरै खानेकुरा अड्किएको हुन्छ, त्यसका लागि ब्रससँगै फ्लसिङ टेक्निकबाट फोहोर निकाल्नुपर्छ। यो स्वास्थ्य सम्बन्धीको सामग्री नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। कालीकोट जिल्लाको तिलागुफा नगरपालिका 9 को जिउलामा मार्सी धान रोपाई शुरू भएको छ। चिलखायाको जिउलामा वैशाख 30 गतेदेखि औपचारिक रूपमा मार्सी धानको रोपाई शुरू भएको हो। स्थानीय सरकारले एकै समयमा रोपाई शुरू गर्ने गरेको छ। परापूर्व कालमा वैशाखको 10 गतेबाटै मार्सी धान रोप्ने गरिन्थ्यो। पछिल्लो समय भने हिउँदे बाली गहुँ समेत लगाउने भएकाले मार्सी रोप्न केही ढिला अर्थात वैशाख 30 गतेबाट शुरू गर्न थालिएको छ। गहुँ बाली काट्दै यता रोपाई चलिरहेको छ। वडा नम्बर 9 का वडाध्यक्ष नरेन्द्र बहादुर रोकायले भन्नुभयो, मार्सी धान रोपाई शुरू। यो समाचार गोर्खापत्रमा प्रकाशित छ। बलियो अमेरिका विरूद्ध नेपालको परीक्षा शीर्षकको समाचार आजको कान्तिपुर दैनिकबाट लिँदैछौ। नेपाल र अमेरिका आज क्रिकेट विश्वकप लीग र दुई श्रृंखलामा आमने सामने हुन लाग्दा दुवै टोलीले साझा समस्या झेलिरहेका छन्। नेपालले लीग दुईको शीर्ष चारभित्र पर्ने मौका गुमाउँदै गएको छ भने अमेरिकाले शीर्ष स्थान गुमाउन पुगेको थियो। स्कटल्याण्डसँग पहिलो खेलमा उस्तै किसिमको पराजय भोगेपछि नेपाल र अमेरिकाको समस्या बल्झिएको हो। स्कटल्याण्डले निकै रोमाञ्चक खेलमा नेपाल र अमेरिकामाथि जीत हात पारेपछि अमेरिकालाई उछिन्दै शीर्ष स्थानमा उक्लिएको थियो। स्कटल्याण्डको दुवै विजयमा दुई रनको मात्र अन्तर थियो। पहिला नेपालले जुन पीड़ा सहनु पर्यो त्यो अमेरिकाले पनि अंगाल्न बाध्य भयो। कृतिपुर स्थित त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा गुलशन झाले उत्कृष्ट इनिङ्स खेल्दै नेपाललाई विजय नजिक पुर्याएका थिए भने साइतेजा मुकामल्लाले शानदार शतक बनाएर अमेरिकालाई अविस्मरणीय विजयतर्फ धकेलेका थिए। तर दुवै खेलमा तीव्र बलरद्वय ब्रान्ड करी र ब्रान्डन म्याकमुलेनले परिपक्व बोलिङ गर्दै स्कटल्याण्डलाई विजय दिलाएका थिए। स्कटल्याण्डसँगको पराजयपछि नेपालमाथि एक दिवसीय अन्तर्राष्ट्रिय जोगाउने दबाव चुलिँदै गएको छ। नेपाल 25 खेलमा 18 अंकका साथ आठ राष्ट्र प्रतिस्पर्धी लीग दुईको सातौं स्थानमा छ। लीग दुईका शीर्ष चार टोली विश्वकपमा सोझै छनौट हुने प्रावधानमा स्कटल्याण्ड र अमेरिका यो क्षेत्रमा सुरक्षित भइसकेका छन्। यी दुई टोली उपाधिको होडमा छन्। स्कटल्याण्ड 30 खेलमा 38 र अमेरिका 25 खेलमा 36 अंकसहित पहिलो दुई स्थानमा छन्। यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। दुई महिनामै एन्फाको निलम्बन फुकुवा शीर्षकको समाचार नयाँ पत्रिका दैनिकबाट लिँदैछौ। राष्ट्रिय खेलकुद परिषद राखेपले शुक्रबार अखिल नेपाल फुटबल संघ एन्फामाथिको निलम्बन फुकुवा गरेको छ। अर्ली इलेक्शनबाट पछि नहटेपछि गत 11 चैतमा राखेपले एन्फालाई 3 महिना समयका लागि निलम्बन गरेको थियो। यद्यपि राखेपले आफ्नो निर्णय 2 महिना पनि टिकाउन सकेन। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, राखेपा सदस्य सचिव रामचरित्र मेहता र एन्फा महासचिव किरण राईसहित शुक्रबार छलफल भएको थियो। त्यसपछि राखेपा एन्फामाथि लगाइएको निलम्बन फुकुवा गर्न तयार भएको हो। यो समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। अखबार कार्यक्रम आजलाई यति नै। अब यसपछि अन्तरसंवाद सुन्न सक्नुहुनेछ। प्राविधिक उत्तम पाण्डेलाई धन्यवाद दिँदै दीपक जोशी विदा हुन्छु। नमस्कार।